आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था 12 साल का था तो मैंने गिटार सीखना शुरू कर दिया था।
बैठे बहुत डर लगता है तो बच्चे लोग को मारते हैं, अभी बिजली है पैसा करंट लगाते
फोन से रास्ता करते 2 लाख रुपया लाओ अपने बच्चिया को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़। प्रोड्यूसर हमारे अंजुम हेरल गिल हैं और हमारे इंजीनियर हैं रॉब मैकलेन। तारुफ करवाऊँगी मेहमान का भी, अपने कहानीकारों का भी, लेकिन उससे पहले एक हम प्रोमो सुन लेते हैं ताकि आपको अंदाज़ा हो जाए कि हमारे प्रोग्रामों के वक्त में जो तब्दीली हुई है।
सामीन, हमारे प्रोग्राम मेरी कहानी का दिन जुमेरात के बजाय अब बुध हो गया है।
तो हर बुध को पाकिस्तान में रात 9 से 9:30 बजे और भारत में 9:30 से 10 बजे तक सुनिए हमारा प्रोग्राम मेरी कहानी।
और हमारा प्रोग्राम कुछ तो कहिए बदस्तूर हफ्ते के रोज आप सुन सकते हैं, लेकिन वक्त उसका भी तब्दील हो चुका है और अब ये प्रोग्राम आप सुनेंगे पाकिस्तान के वक्त के मुताबिक रात 9 और भारत में 9:30 बजे। हर बुध को प्रोग्राम मेरी कहानी और हर हफ्ते को प्रोग्राम कुछ तो कहिए मीडियम वेव्स 972 किलोहर्ट्ज़ पे।
आप ये प्रोग्राम उर्दू सर्विस के फेसबुक पेज पर लाइव भी सुन सकते हैं और इस दौरान अपने मैसेजेस हमें भेज सकते हैं। हमारा फेसबुक एड्रेस है www.facebook.com/voaurdu।
तो सामीन, आपने तब्दीलियां नोट कर ली होंगी और हमें उम्मीद है कि आप हमसे इस बारे में नाराज़ नहीं होंगे कि हमारे प्रोग्राम का वक्त जो है अब बजाय 1 घंटे के 30 मिनट हो गया है। और इसी वजह से मैं आपसे दरख्वास्त करती हूँ बार बार कि आप हमें जब फ़ोन करें या बात करें हमसे किसी भी वक्त, तो आप थोड़े से अपने पैगाम और अपनी बातें मुख्तसर रखें ताकि हम जो हैं आपकी ज़्यादा से ज़्यादा नामों को और आपके पैगाम को शामिल कर सकें। तो चलिए अब चलते हैं मेहमान की तरफ। मेहमान आपके जाने पहचाने हैं, वैसे कुछ दिन गायब हो गए थे मेरी कहानी से, लेकिन कुछ तो कहिए मैं बहुत हाल ही में हमने इनसे बात की है। राय मंजूर हुसैन साहब हैं, मंजूर हुसैन नासिर साहब, और आप इनके बारे में सुनी चुके होंगे कि इन्हें पाकिस्तान में एक रियलिटी शो में की तरफ से एक मुकाबला हुआ था तो सबसे ज़्यादा दयानतदार अफसर का जो है इनको अवार्ड मिला है। अस्सलाम वालेकुम मंजूर साहब।
जी वालेकुम अस्सलाम जी, बहुत शुक्रिया।
हमें तो बस ये खुशी होती है कि आप जब आते हैं, और आप हमारे प्रोग्राम में जब आए तो हमने तो ये अवार्ड आपको पहले ही दे दिया था जब आपने हमारे बहुत से कहानीकारों की, मैं तो कभी नहीं भुलाऊंगी खासतौर पे गिलगित के उस खानदान को जिसकी आपने एक तरह से जैसे दुनिया बदल दी। वो बेचारे कहाँ इतनी मुश्किल का शिकार थे और आपने उनके खुद उनके घर जाके उन्हें बुला के उनकी मदद की, बच्चों के दाखिले कराए, तो बड़ी खुशी होती है। और ऐसे लोगों की कमी नहीं है पाकिस्तान में। आपको जो ये अवार्ड मिला है मेरे ख्याल से बड़ी हौसला अफजाई होगी सामने आने की और लोगों को भी एक तरह से नामजद करने की, ऐसे अफसरों को जो कि इस दयानतदारी से काम करते हैं।
जी बिल्कुल, और मैं ذاتی طور پہ سمجھتا ہوں کہ ہمیں آپ کا بہت شکر گزار ہونا چاہیے کہ آپ امریکہ میں بیٹھ کے ہمارے لیے اتنا کنسرنڈ ہیں اور اتنا ہمارا خیال کرتی ہیں۔ وہ بالکل مجھے یاد ہے، وہ سلیمہ خاتون تھی جاگوج سے اور ان کے بچوں کا کیا تھا، اور اس میں بھی ظاہر سی بات ہے آپ کی بڑی کاوش ہے، اور ڈاکٹر امجد ثاقب صاحب جو قوت کے ہیڈ ہیں انہوں نے بڑی مہربانی کی، اور ماشاءاللہ ان کا گھر جو بالکل گرا ہوا تھا وہ مکمل ہو گیا، بچے اب ان کے بہت اچھے سکولوں میں پڑھتے ہیں، مطلب سیٹ ہو گئے ان کی شکلیں۔ آپ یقین کریں جب دوبارہ میں نے ان کو ڈپٹی کمشنر ہاؤس پہ بلایا گھر پہ، ان کے چہرے ہی تبدیل تھے۔ خوشی اور غم میں بڑا فرق ہوتا ہے،
بہت فرق ہوتا ہے، اور ایک جو مطلب آدمی کی عزت نفس سے بحال ہوتی ہے نا، کہ کہاں تو بیچاری ماں جو تھیں وہ ان کی نوکری ختم کر دی تھی اور کہاں آپ نے ان کی تنخواہ بھی بڑھوا دی، تو بس ایسے ہی کرتے رہنے چاہیے کام۔ اور دیکھیے یہ تو ویسے کروڑوں لوگوں میں ایک گھر کی کہانی ہے، لیکن لوگ سمجھتے ہیں کہ اس سے کیا ہوتا ہے، لیکن بہت فرق پڑتا ہے ایک ایک کر کے، سب لوگ اگر ایسا کریں نا تو بہت فرق پڑتا ہے اس سے۔
بالکل ایسے، بالکل ایسے۔
اچھا اب ہمارا پروگرام میں بتا دوں سننے والوں کو کہ وردہ خلیل بھی ہمارے ساتھ ہیں، فیس بک لائیو پر کوآرڈینیٹ کر رہی ہیں اور آپ تصویریں دیکھ رہے ہیں۔ آپ تو اس وقت نہیں دیکھ سکتے منظور صاحب، ایک بڑا پیارا سا بچہ ہے، ان کا نام ہے محمد رفیق اور یہ سری نگر میں ہے۔ آپ کیونکہ اس پروگرام میں کافی ہمارے شامل رہے ہیں تو آپ کو یاد ہوگا میں ہمیشہ لوگوں کو یہ بتاتی ہوں کہ اس پروگرام کا ایک مقصد یہ ہے کہ ہم ہمت کی وہ کہانیاں سنا سکیں جس سے لوگوں کو یہ پتہ لگے کہ برے حالات کے سامنے اگر کھڑے رہیں آپ، نہ ہمت نہ ہاریں، تو کبھی نہ کبھی بہتری ضرور آتی ہے کسی نہ کسی صورت میں. آپ کیا کہتے ہیں، صحیح ہے یا غلط؟
بالکل آپ درست، بالکل آپ کی بات درست ہے. یہ بھی بعض اوقات بندے کا امتحان ہوتا ہے اور ٹیسٹ ہوتا ہے، اور اس میں جو کامیاب ہوتا ہے اللہ تعالیٰ اس کو بالکل سرخوف بناتے ہیں. بالکل صحیح
جی. تو ہماری فیس بک پر محمد رفیق، ارشاد کشمیری، خان بلوچ اور ہم لال صاحبان، انہوں نے تعریف کی ہے پروگرام کی، یعنی تعریف سے مطلب یہ کہ آپ لوگوں کی تعریف کی ہے جو کہ مہمان اور کہانی کار ہیں. اور تصویریں ابھی آپ منظور صاحب کی بھی دیکھیں گے، ان کے بچوں کی بھی، ان کی فیملی کی بھی، اور ساتھ ہی اس وقت آپ دیکھ رہے ہیں محمد رفیق کو، جو کہ بھائی بڑے زبردست قسم کے اینکر بھی ہیں، کچھ ڈی جے بھی ہیں. تو ان کی کہانی سنتے ہیں کہ کہاں سے انہوں نے یہ سفر شروع کیا تھا. منظور صاحب ذرا سنیے گا.
میرا نام محمد رفیق پیر ہے اور میرا جنم 1 فروری 1992 کو ہوا، کشمیر کے ایک دور رفتارہ ضلع کپوارہ میں. میرے ابو کی ڈیتھ 2000 میں ہوئی، ان کا ایک ایکسیڈنٹ ہوا، اور گھر میں جو بھی حالات تھے تب تک تو کافی ٹھیک تھے، لیکن اس ایک ان کے ڈیتھ کے ٹھیک ایک سال کے اندر ساری چیزیں بگڑ گئی، اور ود ان ون ایئر سارا کچھ پلٹ گیا. وہ کے پاس ٹریکٹر تھا، ان کے پاس کچھ گاڑیاں تھیں، وہ کرتے تھے اس طرح کا کام، گاڑیوں کا، اور اچھا خاصا میسن تھے، کام کرتے تھے، تو ان کے ساتھ میں لوگ کام کرتے تھے، تو ان کا فائنینشلی ٹھیک ٹھاک تھا، سب لوگ اچھے سے پڑھائی کرتے تھے، ویل ڈریسڈ رہتے تھے، فیملی کا سب کچھ اچھا رہتا تھا. 2000 سے پہلے کی بات ہے، تو تب کیونکہ وہ خود بہت اچھی طرح سے کمائی کرتے تھے، بٹ جب وہ نہیں رہے تو ساری چیزیں پینٹ ہو گئی. تو ان کے ٹھیک ایک سال کے بعد یہ ساری چیزیں ختم ہو گئی، اینڈ ایون کی پڑھائی تک کی پرابلمس ہونے لگی. تب ایک ایسی چیز جس کو مینشن کرنا میری لائف میں مجھے سب سے بڑی خوشی ہوگی، وہ یہ تھا کہ میرا ایڈمیشن تب ایک ایسے آرفینج میں ہوا، ایک ایسے یتیم خانے میں ہوا، جس نے مجھے رفیق بنا دیا. ایک ایسی جگہ جہاں میں بڑا ہوا، جہاں میرے چہرے سے داڑھی آ گئی، جہاں سے میں نے بولنا سیکھا. امی ہماری ہاؤس وائف ہے، ان کا کوئی کام نہیں، بہت سمپل، بہت پیور، بہت سرل طرح کی ہے ہماری امی. تو اس دنیا سے دور وہ بہت بہت صدمے میں رہی، بہت زیادہ صدمے میں رہی، تو وہ چاہتے بھی نہیں تھے کہ میں گھر سے باہر ہوں، میں باہر رہوں، لیکن تب ضرورت بھی وقت کی تھی کہ کوئی ایک بچوں میں سے کسی کو تو باہر پڑھائی کنٹینیو کرنی تھی، تو گھر کو چھوڑنا ہی تھا. تو میں نے وہ سب لیا کہ ہاں میں جاتا ہوں. اور ہمارے نیبر میں ایک تھے، ان کی جان پہچان میں ایک اور فنی تھا، جموں کشمیر یتیم خانہ جو مسلم ویلفیئر سوسائٹی چلا رہی ہے یہاں کشمیر میں، تو ان کی جان پہچان میں تھا وہ. انہوں نے مجھے کہا کہ ایک بار وہاں ٹرائی کرتے ہیں، آپ آ جاؤ، انٹرنس دے دو، اگر آپ کا صحیح ہوتا ہے تو آپ کو ایڈمیشن ملے گا. تو میں گیا، میرا 10th وہیں سے ہوا، میرا 12th ہوا، کچھ ٹھیک لگا ان کو، تو اس کے بعد میری گریجویشن تک انہوں نے ہی کر دی. تو اس کا جتنا بھی فائنینشیل اسسٹنس تھی انہوں نے کی. تو کالج کے ہی دنوں میں میں نے جاب کرنا شروع کیا، کالج میں پڑھتا رہا اور یہاں کال سینٹرز میں یا کہیں بھی کچھ بھی کام ملا تو میں نے منع نہیں کیا، میں کرتا گیا. اور اس بیچ میں ایک باری ایک سنگنگ ٹیلنٹ ہنٹ شو آ رہا تھا، تو میں نے اس میں گیا میں ایز اے سنگر، بٹ سنگنگ تو بالکل بھی نہیں آتی، تو وہ میں اس لیے کہ میڈیا کے جو بیک گراؤنڈ میں کام ہوتا ہے، آن اسٹیج کے جو بیک اسٹیج کام ہوتا ہے وہ سیکھنا تھا، اس میں بہت زیادہ انٹرسٹ تھا میرا. تو اس شو میں گیا، وہاں بہت سارے لوگوں نے اچھے سے ریسپونس کیا، سنگر تو بن نہیں پایا بٹ اس لائن میں آڈیو کو کوئی پہچان گیا کہ ہاں آپ آواز کو، ہم آپ کی آواز کو یوز کر سکتے ہیں. آگے جا کر کے ریڈیو میں ایز میمکری آرٹسٹ، آل انڈیا ریڈیو کے کشمیر والے اسٹیشن پہ ان کا ایف ایم 2 یا یوا وانی سروس کر کے آتا تھا، تو اس میں ایز اے یوا گیا میں، اینڈ اس میں میں نے میمکری آرٹسٹ سے شروعات کی. تو پھر ان کو وہ چیزیں اچھی لگی اور آگے جا کر کے شوز کے فارمیٹس کو سمجھا، تو پھر جا کر کے تھوڑا اچھا کام ملنے لگا. اور ساتھ میں پھر اس کے بیچ میں پڑھائی بھی کرتا رہا میں، بی ایڈ بھی ہوا میرا، ماسٹرز ان انگلش کر رہا ہوں، ماس کمیونیکیشن اینڈ جرنلزم کا ڈپلوما بھی کر رہا ہوں، وہ ہو گیا، اس کے ریزلٹس بھی آگے. جو میں کرتا ہوں یہ صرف کانٹریکٹ بیس پہ ہیں، ڈیلی اس میں جو میں کام کرتا ہوں اس کے حساب سے مجھے ملتا ہے، تو کام ابھی اتنا نہیں ہے کہ میں اسے اسسٹ کروں اپنی فیملی کو، بٹ میرے اور ایک بھائی جان ہیں وہ بہت بہت محنت کرتے ہیں، اور انہیں سے ابھی فیملی جو بھی چل رہی ہے ٹھیک ٹھاک انہیں کی وجہ سے چل رہی ہے. تو میری یہ تین بہنیں ہیں، بہت پیاری ہیں تینوں، ایک 12th میں پڑھتی ہیں، دوسری 10th میں، اور جو چھوٹی والی ہیں मोटी उनको प्यार से बोलते हैं, तो वो अभी 9th में पढ़ती है। मेरे भैया नजीर अहमद, इनका नाम है, बहुत मेहनत करते हैं। मेरे अंकल मोहम्मद अकबर पीर, वो तो उनके बारे में मैं तारीफ उनकी कर ही नहीं सकता, क्योंकि जो उन्होंने किया हमारी फैमिली के लिए, शायद आज की डेट में कोई नहीं कर सकता, कोई भी नहीं। इसके लिए मैं बैठ ले सकता हूँ कि उन्होंने अपना हर दिन हर रात अपनी जो भी कमाई, हमारी बहनों के लिए तो मैंने कभी कुछ नहीं किया, जो भी उनकी खुशियाँ थी उनको आज तक अगर जिंदा रखा है तो वो सिर्फ उन अंकल ने रखा है। भैया तो बाकी ऑलमोस्ट पूरी फैमिली के जितने सारे काम रहते हैं उन सबको भैया ही देखते हैं, या अभी वो थोड़ा खुद काम करते हैं, खुद बाकी घर के जितने सारे और काम रहते हैं, जैसे अभी क्योंकि मैं विलेज में बेसिकली रहता हूँ, अभी तो 10-12 सालों से मैं घर से बाहर हूँ, घर की जितनी सारी रिस्पॉन्सिबिलिटीज हैं उन्हीं पे हैं। जैसे हमारा खुद का फार्मिंग का काम रहता है, जो भी थोड़ा सा है वो भैया वो अंकल के साथ मिलकर के करते हैं, तो मैंने तो आज तक वो सब नहीं किया।
बहुत न सिर्फ ये कि ये कहानी बड़ी प्यारी है, बल्कि सुनाने वाला भी बड़ा प्यारा है, बहुत अच्छी तरह सुना है। मुझे ये खुशी है तुम हंसते भी हो और एक सेंस ऑफ ह्यूमर भी है, प्यार भी करते हो अपनी फैमिली से। अच्छा मुझे ये बताओ कि कहा ना कि मैं गाने में गया मगर मेरा गाना मुझे आता नहीं था, मैं जानना चाहती हूँ तुम कितना बुरा गाते हो, प्लीज़ गा के सुनाओ कि कितना बुरा गाते हो।
बैठे रहो यूं ही पहलू में बैठे रहो, आज जाने की जिद ना करो, आए मर जाएंगे हम तो लुट जाएंगे, ऐसी बातें किया ना करो, आज जाने की जिद ना करो।
नहीं भाई बुरा नहीं गाते इतना अब मुझे तो अच्छा लगा।
क्योंकि मैं और एक चीज मेंशन करना चाहूंगा, मुझे प्यार हुआ था चार्ट बस्टर्स नाम करके एक शो आता था वॉइस ऑफ अमेरिका पे, एंड आई वाज अ किड, मुझे कुछ नहीं पता, उसमें बहुत सारे लोग कॉल्स करते थे और जो उसकी होस्ट थी, मतलब आई फॉल इन लव वैसा कुछ, तो मुझे रेडियो का शौक हुआ। मुझे लगा कि बस ये एक ऐसा प्लेटफॉर्म है जहाँ पे आप आकर के दुनिया से बात कर सकते हो, आपका जो माइक्रोफोन है ये आपकी सारी दुनिया है, यहाँ पे आप बात सकते हो, एंड आई चूज दैट थिंग।
गेती हुसैन ने आपको इंसेंटिव दिया?
एग्जैक्टली, दिस इज वॉइस ऑफ अमेरिका वॉशिंगटन की वजह से है, दिस इज, इसलिए तो मैं बहुत ज्यादा उतावला था, इट्स ईगर था मेरे में कि कब मैं बात करूं वीओ से, कब मेरी बात होगी। आई डोंट रिमेंबर, एज आई सेड मैं तब एक बच्चा था, बट बहुत सारे कॉल्स आते थे पाकिस्तान से, इंडिया से लोग सुनना चाहते थे, वो म्यूजिकल शो था, अब शाम को कुछ रात को आता था चार्ट बस्टर्स कुछ ऐसा नाम।
हाँ, बिल्कुल। तो समीन आपने सुनी कहानी मोहम्मद रफ़ीक की, मोहम्मद रफ़ीक हमारे साथ हैं। मंजूर साहब पहले तो आप बताइए कैसी लगी आपको हमारे इस बच्चे की कहानी?
नहीं मुझे तो ऑनेस्टली स्पीकिंग एक वैसे ही बड़ा शौक है, लेकिन हमारा ये समझे एक इलाका है जो हमसे कटा हुआ है, और जैसे कोई फैमिली का बिछड़ा हुआ शख्स होता है, बिल्कुल इस तरह से मुझे रफ़ीक से बात करके, और बहुत अच्छा, मतलब मैं एक चीज़ की बड़ी तारीफ करूँगा कि बड़ी हिम्मत से इस खानदान ने काम लिया। लेकिन मैंने इनकी उर्दू बड़ी अच्छी देखी है, क्योंकि मैं गिलगित में पोस्टिंग रहा हूँ, और गिलगित और कश्मीर, आज़ाद कश्मीर और मकबूजा कश्मीर एक ही तरह के इलाके हैं, और नॉर्मली लोग उर्दू में काफी मुश्किल से बोलते हैं, लेकिन इनका बड़ा अच्छा फ्लो है।
अच्छा इनका
मेरी आवाज अभी ये सुन रहे हैं?
ये बिल्कुल आपकी आवाज सुन रहे हैं। मैं आपको एक बात बता दूं कि क्योंकि भारत में रस्म अल-खत जो है संस्कृत है, यानी देवनागरी, लेकिन कश्मीर में इन लोगों को उर्दू भी लिखनी आती है, क्योंकि कश्मीर उन इलाकों में शामिल है जहाँ उर्दू रस्म अल-खत अभी तक स्कूलों में पढ़ाया जाता है। तो ये सुन रहे हैं आप, इनसे बात कर सकते हैं, लेकिन मैं एक दो मैसेजेस पढ़ना चाहती हूँ फेसबुक से। शाहिद शादीवान, मोहम्मद तारिक चुगताई, अकील अली शिगरी, मलिक शरीफ, मलिक गुलाम अब्बास साहिबान ने तारीफ़ की है, खुश आमदेद कहा है आप सबको। और कश्मीर से रफ़ीक आलम लिखते हैं कि मैं आपका बहुत पुराना सुनने वाला हूँ, आप प्लीज़ कश्मीर के वाक़यात नशर किया करें। تو رفیق آپ سے اور سب کو میں بتا دوں کہ ہم بہت باقاعدگی سے کشمیر سے متعلق رپورٹس لکھتے ہیں. یوسف جمیل ہمارے نامہ نگار ہیں ریڈیو کے, اس کے علاوہ ٹیلی ویژن میں بھی آپ دیکھتے ہوں گے ویڈیو وغیرہ ہمارے فیس بک پر اور ہمارے ویب سائٹ پر. لیکن آج ہی صبح یوسف جمیل نے تفصیلی رپورٹ دی تھی, کل ہم نے نہ صرف یہ کہ یوسف جمیل کی رپورٹ دی تھی بلکہ سرتاج عزیز صاحب کا انٹرویو کیا تھا جو کہ کشمیر کے بارے میں ان کی او آئی سی سے ملاقات پر تھا, اور اسی طرح اور بھی ہمارے پروگرام جہاں رنگ میں کل بھی اور آج بھی تفصیل سے ان چیزوں پر بات ہوئی. تو جی اب آپ بتائیے, اب آپ بات کر سکتے ہیں ان سے.
ہاں جی, میں اپنا رفیق صاحب سے یہ کہنا چاہوں گا دو چیزیں. ایک تو خیر پیار پیار میں کہہ رہا ہوں کہ یہ جو ایک لفظ اگر اور ٹھیک کر لیں نا, جیسے پھر کو پھر کہتے ہیں, یہ عام طور پہ ہمارے یہ غلطی, وہ ان کو زبان جو نا چمچ رکھ کے چمچ اگر یہ ٹھیک کریں گے تو ان کی زبان مجھے لفظ نہیں آتا تھا اس طرح قرآن پاک کرنا, تو وہ تلفظ کے ساتھ, تو پھر میں نے چمچ کے ساتھ سیدھا کیا تھا زبان کو. دوسرا میں نے ان سے یہ کہنا ہے کہ یہ اب جس طرح کی ان کی شخصیت ہے نا, یہ کافی ورسٹائل قسم کے شخص بن چکے ہیں تھوڑی عمر میں.
جی,
ریڈیو بھی اور گانا بھی اور ایکسپوئر بھی اور ہاسٹل بھی اور گاؤں بھی اور پڑھائی بھی اور وغیرہ وغیرہ. اچھا, یہ سچویشن بڑی خطرناک بھی ہوتی ہے, یہ میک اور بریک والی سچویشن ہوتی ہے کہ اگر تو آپ کنسنٹریٹ کر لیتے ہیں کسی ایک چیز پہ کہ مطلب میں نے یہ اسٹڈیز کرنی ہے, نارملی مطلب لوگ نہیں کر پاتے اس سٹیج پہ جانے کے بعد, کیونکہ ہر جگہ پہ ایک چارم ہوتا ہے, یار ادھر چلتے ہیں ادھر چلتے ہیں, دوست بھی کہتے ہیں یار ہمارے ساتھ گپ لگاؤ, ہر بندہ اس کا ٹائم لینے کو تیار ہوتا ہے. لیکن الٹیمیٹلی یہ ہے کہ میں ان کو یہ ضرور عرض کروں گا کہ یہ ایک چیز پہ فوکس کریں اور وہ ہے ان کی پڑھائی. اگر اسٹڈی ٹھیک ہوگی تو ان میں جتنے گٹس ہیں یہ کسی بہت اچھی جگہ پہ لگ جائیں گے, لیکن اگر یہ پڑھائی ادھوری چھوڑ دیں گے بیچ میں تو پھر یہ اسی طرح کانٹریکٹ پہ اور دیہاڑی شاڑی, یہ ضرور میری ایک بات کو کائنڈلی.
بھائی سن لیا رفیق آپ نے, بالکل صحیح, یہ میں بھی آپ کو نصیحت کروں گی. آپ کو آواز آ رہی ہے ہماری؟ وعلیکم السلام.
ہاں جی بالکل باجی, میں سن رہا ہوں اور بہت خوشی ہو رہی ہے کہ مطلب ویسے بڑے پلیٹ فارم پہ آ کر کے مجھے اتنا کچھ, یو نو, مجھے اتنے سارے لوگ سراہتے اور اتنے کچھ مطلب میری چھوٹی چھوٹی چیزوں کے بارے میں اتنا مطلب مانتے ہیں کہ کبھی کچھ کیا ہے میں نے, بالکل نہیں. ابھی میں ایک اسٹوڈنٹ ہوں, ریاض صاحب جو بول رہے ہیں بالکل ان کی سر آنکھوں پہ ہر ایک بات, ہم بس ابھی سیکھ رہے ہیں سر اور سیکھنے کی کوشش کر رہا ہوں. صرف میں ایک اسٹوڈنٹ ہوں, اونلی اسٹوڈنٹ, نتھنگ مور دین دیٹ.
اچھا سنو رفیق, جلدی سے, اب وقت زیادہ نہیں, دوسری کہانی بھی نشر کرنی ہے. تم سے میں نے کہا تھا کہ ہمارے پروگرام کا پرومو ذرا کرو جلدی سے, کہ ہر بدھ کے روز پروگرام میری, میں دیکھوں تو صحیح کیسے براڈ کاسٹ رہے ہیں, ہر بدھ کو پروگرام میری کہانی پاکستان میں رات 9 سے 9:30 اور بھارت میں 10 سے 9:30 سے 10 بجے. جی کریے باپ.
اوکے, وائس آف امریکہ واشنگٹن وی او اے اردو سے میں ہوں آج رفیق اور آپ سن رہے ہیں میری کہانی ہے, آواز دوست میری کہانی, میرے آنے آج رفیق کے ساتھ پاکستان میں 9 بجے, پاکستان میں رات 9 بجے اور بھارت میں رات 9:30 بجے سے لے کر 10 بجے تک.
چلیے, نہیں نہیں, جب پروگرام کی میزبان کو یاد نہیں تو میں آپ کو کیا الزام دوں گی. ٹھیک ہے بالکل. اچھا گانا آپ اچھا گاتے ہیں, ہمارے جو پروڈیوسر ہیں انجم وہ تو بڑے سٹھے لا رہے تھے, کہتے بڑا اچھا گایا بچے نے. تو چلو رفیق شکریہ, ہم دیتے رہیں گے تمہیں پروگرام میں, ذرا پریکٹس کرو ہمارے پرومو کی اور کہانی بھی سنیں. اگلی کہانی بڑی پیاری کہانی ہے منظور صاحب, یہ کہانی ہمیں محمد ریاض نے بھیجی ہے اور یہ راجن پور کے ہیں, آپ تو خود ان علاقوں میں بہت رہے ہیں, ان کی صورتحال سے واقف بھی ہیں, تو ان کی کہانی سنتے ہیں. ان سے میں آپ سے کچھ درخواست کروں گی ان کے بارے میں.
میرا نام ریاض احمد ہے اور میرا تعلق ضلع راجن پور پنجاب پاکستان سے ہے. میں غریب گھرانے سے تعلق رکھتا ہوں, ہم 4 بھائی اور 4 بہنیں ہیں میری. گھریلو حالات ٹھیک نہ ہونے کی وجہ سے میری تعلیم ادھوری رہ گئی اور میں صرف 5 کلاسز تک پڑھ سکا. میرے والد صاحب ضعیف العمر ہیں, ایک بھائی کا ذہنی توازن درست نہیں ہے اور ایک کی عمر 5 سال ہے, جبکہ تیسرا بھائی بھی میرا غربت کی وجہ سے پڑھ نہ سکا. ایک میرا بھائی ہے وہ بھی محنت مزدوری کر کے, اور میں بھی ایک دوست کو, ایک جو میرا دوست تھا اس کو میں نے منت سماجت کی, اس نے ڈرائیونگ سکھا دی تھی لیکن لائسنس میں آج تک نہ بنوا سکا, جس کی وجہ سے میں وہ نوکری بھی نہیں کر پا رہا اور محنت مزدوری وغیرہ کر کے ہم دونوں بھائیوں کا جو ہے نا منتھلی, کبھی یہ تو ہوائی روزی ہوتی ہے, کبھی لگتی ہے تو کبھی نہیں, مشکل سے 8-10 ہزار روپے ہوتے ہیں منتھلی, جس کا گھر کا خرچہ چلانا بھی بہت مشکل سے ہوتا ہے. اور دوسری بات یہ کہ اس میں تعلیمی اخراجات بچوں کو پڑھانے کے لیے, تعلیمی اخراجات تو یہاں پہ باجی بہت مہنگے ہیں, ایک غریب آدمی کا ایڈجسٹ کرنا مشکل ہوتا ہے. ابھی تک باجی اسکول بھیجا ہے ان کو, لیکن اخراجات نہ ہونے کی وجہ سے بچے ہیں روتے ہیں, وہ تو کہتے ہیں کہ پیسے چاہیے تو اسکول جائیں گے ورنہ نہیں جائیں گے, کبھی جاتے ہیں کبھی نہیں جاتے ہیں, تو مسلسل نہیں پڑھ رہے وہ. مطلب تعلیمی اخراجات جیسے کتابیں ہو گئیں, کاپیاں ہو گئیں, وردیاں ہو گئیں بچوں کی, اور بچوں کے لیے جو چیزوں کے پیسے ہوتے ہیں وہ ہو گئے. اتنے پیسے بھی نہیں ہیں ہمارے پاس کہ ہم پڑھا سکیں. اسی وجہ سے تو میری اپنی خود کی تعلیم ادھوری رہ گئی بھائی. ایک کی شادی کرنی ہے, وہ بھی 10-12-13 سال اس کی عمر ہے, 2-3 سال میں وہ بھی جوان ہو جائے گی. ہم دو بھائی ہیں, مشکل سے 8-10 ہزار روپے کما پاتے ہیں محنت مزدوری کر کے. پہلے تو میرے والد صاحب کی تھوڑی بہت جائیداد کا حصہ تھا, وہ تو میرے بڑے چاچا نے زبردستی نہیں دیا ابو کو, اور ابو بھی شر پسند نہیں تھے تو انہوں نے کنارہ کر لیا. امی گئیں ڈی سی او ہمارے ضلع راجن پور کے, جو ڈی سی او صاحب تھے غازی امان اللہ, تو انہوں نے ایک پلاٹ این آر ایس پی ادارے سے منظور کروا کے دیا تھا, وہ بھی کسی اور کے نام پہ تھا تو اس نے واپس کر دیا تھا. تو انہوں نے کہا کہ آپ اس میں گھر بنا لیں اور یہاں پہ بیٹھ جائیں. تو مالی نہ ہونے کی وجہ سے تو ہم گھر بھی نہیں بنا سکے. اچھا گھر بچوں نے, امی نے مل کے بنایا, ہم لوگوں نے مل کے بنایا, چھت کے پیسے بھی نہیں تھے, اور چھت بھی مطلب لکڑیاں ڈال کے اور تنکے ڈال کے اسی میں گزارا کر رہے ہیں. اس کے بعد پھر امی دوبارہ گئی تھی ڈی سی او صاحب سے ملنے کے لیے, لیکن ان کا یہاں سے ٹرانسفر ہو گیا, کسی دوسرے علاقے میں چلے گئے. ڈی سی او کا نام غازی امان اللہ تھا. بارش اللہ پاک کی رحمت ہوتی ہے باجی, مگر بچے جب بادلوں کو دیکھتے ہیں تو یہ دعا کرتے ہیں کہ اے اللہ بارش نہ ہو, کیونکہ چھت سے پانی. میری یہی خواہش ہے باجی کہ میرا ایک اپنا گھر ہو, میں اپنے بہن بھائیوں کو پڑھا سکوں جہاں تک ممکن ہو سکے, اور میں خود کماؤں اپنا گھر, ایک میں خوشحال گھرانہ دیکھنا چاہتا ہوں باجی. این جی اوز کا ہے پتہ نہیں باجی, یہاں پہ انہوں نے ایک اسکیم, ایک غریبوں کو پلاٹ دیے تھے گھر, مطلب گھر بنانے کے لیے پلاٹ دیے تھے 40-40 مرلے کے, تو اس میں بھی ہمارا گھر نہیں نکلا تھا. قرآن دازی بدریہ قرآن دازی دیے تھے. اس کے بعد ایک ترکی کالونی یہاں ترکی والوں نے بنائی تھی 5 گھر کی, وہاں پہ بھی نہیں آیا تھا ہمارا مکان کوئی. یہاں پہ ہمیں بتایا گیا تھا ایک پلاٹ خالی پڑا ہوا تھا, تو ہم وہاں گئے پٹواری سے ملے, امی اور میں ملے, تو انہوں نے کہا یہ جو بندہ ہے اس نے اپنے کاغذات جو تھے وہ واپس کر دیے ہیں ادارے کو, آپ جائیں ڈی سی او صاحب کے پاس ہیں یہ چیزیں, یہ جو اس کا مطلب واپسی کے کاغذات ہیں یہ ڈی سی او صاحب دے سکتے ہیں, ان کے ہاتھ میں ہیں اگر وہ آپ کو دے سکیں. پھر امی ان کے پاس گئیں تو انہوں نے کہا کہ آپ وہاں پہ مکان بنا لیں, این او سی اس کی نہیں دی گئی, مطلب کاغذات اس پلاٹ کے ہم نہیں دیے گئے. ڈی سی او صاحب نے یہی کہا کہ آپ مکان بنا لیں, کاغذات میں دلوا دوں گا بعد میں. تو یہاں پہ ہم نے گھر بنا لیا ہے, لیکن پھر دوبارہ گئے ڈی سی او صاحب سے ملنے, تو وہ ڈی سی او صاحب نہیں ہے غازی امان اللہ صاحب, دوسرے ہیں, تو ان سے ملنے نہیں دیتے ہیں. جو باہر کے گارڈز وغیرہ ہوتے ہیں ان کے, وہ اندر نہیں جانے دیتے ہیں, نہیں ملنے دیتے ہیں غریب لوگوں کو, نہیں ملنے دیتے ہیں.
جس زمین پہ یہ گھر ہے وہ وہی پلاٹ ہے جو آپ کو غازی صاحب نے دیا تھا, لیکن کاغذ نہیں ہے آپ کے پاس.
جی 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 بالکل, ہم نے خود بنایا تھا, مٹی کا گھر تھا وہ, تو مٹی کے ہم خود ہی بناتے ہیں, اس کے پیسے لگے نہیں تھے بھائی.
نہیں, اب اگر آپ اس کو ٹھیک کریں تو کتنے پیسے لگیں گے؟
ویسے اگر ایک نارمل گھر بھی بنانا چاہیں تو 1.5-2 لاکھ روپے تک کا خرچہ آتا ہے بھائی. میٹیریل اینٹیں وغیرہ بھی تو آئیں گی نا بھائی, اینٹیں, چھت کا سامان ہو گیا, پھر دروازے وغیرہ بھی تو لگیں گے بھائی.
ٹھیک ہے. اچھا تو آپ کو لائسنس کیوں نہیں ملا؟
لائسنس باجی, لائسنس بنوانے کے پیسے ہی نہیں ہے, گھر کے کاموں سے, گھر کے اخراجات سے فرصت ملے تو بندہ لائسنس بھی بنوائے نا بھائی.
کتنے پیسے لگتے ہیں لائسنس میں؟
لائسنس بنانے میں 6-7 ہزار روپے کا خرچہ آتا ہے بھائی. گاڑی باجی میں کار میں 4 وہیل چلا سکتا ہوں, شہزور تک چلا سکتا ہوں, کہیں پہ بھی مل سکتی ہے ڈرائیوری, پھر تو چلا سکتے ہیں لائسنس ہو تو.
تو منظور صاحب یہ کہانی ریاض کی تھی. ریاض میرے خیال ہے ٹیلی فون پر ہمارے ساتھ موجود ہیں, تو آپ بتائیے, مجھے یقین ہے آپ جانتے ہوں گے غازی صاحب کا جن کا ذکر آیا اور وہاں کے حالات سے واقف ہوں.
جی جی میں آپ کو عرض کرتا ہوں. اچھا یہ سب سے پہلے تو میری پہلی پوسٹنگ جو تھی نا جی وہ راجن پور میں ہوئی تھی.
اچھا.
اور میں بڑا کوئکلی آپ کو راجن پور, کیونکہ پنجاب کا آخری ڈسٹرکٹ ہے, اس کے بعد سے سندھ اسٹارٹ ہوتا ہے اور اس کے ساتھ سندھ اور بلوچستان دونوں کے ساتھ ملتی ہے. وہ ظاہر سی بات ہے لاہور سے کوئی راجن پور جانا نہیں چاہتا کوئی, ابھی تو راستہ تھوڑا بہتر ہے تو 10 گھنٹے سفر لگتا, اس وقت کو 12-13 گھنٹے لگتے تھے. اور ہم ایک دوسرے سے مذاق کرتے تھے کہ یار تمہاری پوسٹنگ راجن پور میں, خیر وہ کورا میرے نام کا نکل آیا, میں چلا گیا وہاں پہ. جانے سے پہلے نا ہم دوست سے بیٹھے ہوئے تھے پریشان حال کے, راجن پور جانا ہے اللہ تعالیٰ خیر کرے بہت دور ہے. تو میں نے پوچھا یار کس طرح کا شہر ہے, وہ ایک دوست نے مجھے بتایا, کہتا کہ میں ڈاکٹر ہوں اور میں وہاں پہ رہوں پہلے. تو کہتا ہے کہ میں واپس آیا تو میں نے ایک ڈاکٹر کو اور کو بتایا کہ یار بڑا بیکورڈ علاقہ ہے, اور میں نے ایک سال وہاں پہ رہا ہوں تو پورے سال میں نے 2 رکشے وہاں پہ دیکھے. تو کہتا ہے وہ ڈاکٹر صاحب کہتے ہیں نہیں جی میں بھی وہاں پہ رہا ہوں, رکشہ وہاں پہ ایک ہی ہے, آپ نے اس کو 2 دفعہ دیکھا ہوگا. तो बहुत ही मतलब ये हालात है, लेकिन अभी रोड शो बेहतर हो गए हैं, सिचुएशन बेहतर है वहाँ पे, रोड कुओं का पानी वगैरह आता है।
सॉरी हम थोड़ा सा वक्त, तीन चार मिनट है,
आवाज आ रही है आपको?
जी लेकिन तीन चार मिनट है, जरा अगर आप रियाज से सवाल पूछ लें। जी
रियाज, मैं क्विकली, रियाज मेरी आवाज आ रही है आपको?
जी उनको आ रही है, मैं भी रिपीट कर सकती हूँ आपका सवाल उनको।
जी रियाज, रियाज ये बताएं कि राजनपुर आपका क्या, कौन सा इलाका बनता है, गांव कौन सा आगे है?
जी राजनपुर के करीब है, कोई 25 किलोमीटर दूर है, फाजिलपुर के नाम से एक कस्बा है।
फाजिलपुर, मुझे फाजिलपुर में देखा हुआ है, जामपुर से आगे। तो फाजिलपुर के आगे गांव कौन सा है आपके?
ये यहाँ पे एक मशहूर NRSP ने एक कॉलोनी बनाई थी यहाँ पे, और तुर्की मॉडल विलेज भी बना हुआ है, कोटला अंदरून रोड कहलाता है।
फाजिलपुर के अंदर की आप बात कर रहे हैं?
जी फाजिलपुर मतलब सिटी है ये, तकरीबन 3 किलोमीटर है दूर फाजिलपुर।
मैं समझ गया। अच्छा इस तरह से है ना कि मैं अभी आपका नंबर ले लूंगा और इंशाल्लाह ताला ना आपसे मैं कांटेक्ट करूंगा। ये जो एक तो लाइसेंस आपने बताया ना ड्राइविंग का, ये आपको सुना देते हैं फौरी तौर पर, इसका कोई मसला नहीं है। जो आपके बच्चों का वो मैं आपसे डिटेल ले लूंगा फोन करके कि बच्चों के किस किस क्लास में है, उनकी पढ़ाई का भी इंशाल्लाह ताला जितनी मैक्सिमम हो सकती है, कोई एक आध बच्चा तो जरूर हम करेंगे, और बाकी दानिश स्कूल है वहां पे डी साहब से बात कर लेंगे। और इसके अलावा जो ये आपने घर बताया NOC वाला, काजी मानुल्ला साहब हमारे दोस्त हैं, बड़े भाइयों की तरह हैं, लेकिन वहाँ जो भी अभी डिप्टी कमिश्नर हैं उनसे हम बात करेंगे इंशाल्लाह ताला। और ये मुझे समझ नहीं आती कि ये गार्ड्स क्यों नहीं मिलने दे रहे, क्योंकि ये बड़ी गवर्नमेंट की सख्त इंस्ट्रक्शंस हैं वज़ीर आला पंजाब
की। गार्ड्स वगैरह होते हैं या ये जो ऑफिसर वगैरह होते हैं, कोई अच्छा ऑफिसर आ जाए वो मिले तो उसकी अलग उसका ज़हनियत होती है, बाकी जो गार्ड वगैरह होते हैं वो गरीब आदमी को तो मिल नहीं देते।
आपका ये जो कम से कम बड़ी जायज जायज आपने बातें की है ना, और फाजिलपुर, मैं जामपुर में रहा हूँ काफी अर्से पहले, जामपुर कचहरी में जो मस्जिद है ना उसका नाम बाबरी मस्जिद है, वो मैंने ही तामीर कराई थी अल्हम्दुलिल्लाह, तो मैं जानता हूँ सारे इलाके को, मुझे मैंने सराकी भी वहीं से सीखी थी। तो सराकी लेंदे हो या पंजाबी में लेंदे हो?
मेरा ख्याल है इनका फोन कट गया, इनकी कुछ वो आवाज भी बीच में से आ रही थी, तो वैसे
ये इनके इनकी बड़ी जायज से मसले हैं, अल्लाह ताला खैर करेगा जी, इनकी भरपूर मदद करेंगे, बस मुझे आपने इनका नंबर लिखवा देना।
मैं बिल्कुल, शो खत्म होते ही, अच्छा मैंने जैसे ही आपसे सुबह से कोशिश कर रही थी लेकिन देर से बात हुई आपसे, जैसे ही आपसे बात हुई तो एक कहानी मेरे पास बड़े दिन से पड़ी हुई है, बलूचिस्तान की कहानी है, और मुझे बड़ी ही शर्मिंदगी है उनसे, तो आप प्लीज़ वो कहानी सुन लीजिए, पूरी नहीं हुई तो हम आधी सुनेंगे, लेकिन हम उसको शुरू करते हैं और हम थोड़ी सी आपको सुनवाते हैं कहानी।
हमारा नाम भाई अबुल बलोच है, हम गद्दे के काम करते हैं, हर गाड़ी चलाते हैं, कभी काम होएगा कभी नहीं होएगा, हमारे दो लड़की है, हम इसके पेट के लिए अपना गद्दा चलाएगा, हर गाड़ी भी हमारे टूटा हुआ है, मगर हमारे एक भाई है, काम वाम कुछ नहीं करेगा, वो रोटी के लिए हमारे पास भी है, समझ गया, हमारे बाप भी मर गया, माम भी मर गया, हमारे बीबी भी मर गया, आप लोग मेहरबानी करके हमारे लिए कुछ कोशिश तैयारी करो।
मेरा नाम राहुल बलोच है, मैं एक अनपढ़ आदमी हूँ, मुझे पढ़ना नहीं आता है, इसलिए मेरा कहानी जरीफ बलोच पेश कर रहा है। मैं अबुल बलोच तहसील पसनी जिले ग्वादर का रहायशी बंदा हूँ।
तो ये कहानी मुख्तसरन हमने सुनाई है, पूरी सुनाएंगे। ये बलूचिस्तान में पसनी में रहते हैं और ये चाहते हैं कि इनकी गधे गाड़ी की जगह इन्हें एक छोटा सा रिक्शा या कोई ऐसी चीज़ दिला दीजिए जिस पे सामान ले जाएं। तो कुछ कोई जान पहचान वहाँ, आपकी तो हर जगह फैले हुए हैं दोस्त, तो वहाँ कोई है? मंजूर साहब से पूछ रही हूँ मैं, ये
पसनी, ये मेरे ख्याल ग्वादर से ग्वादर जाए तो शायद रास्ते में आती है
जी।
पसनी भी कोई इंशाल्लाह ताला कोई ना कोई बंदा निकाल लेंगे जरूर इनका भी इंशाल्लाह ताला। लेकिन ये जो रियाज का मसला है ये तो क्योंकि राजनपुर बहुत हमारे दोस्ती ताल्लुक है, मेरी पहली पोस्टिंग वहाँ पे थी और जहाँ जहाँ मेरी पोस्टिंग अलग शुक्र है बहुत दोस्ती ताल्लुक है वहाँ पे अभी तक लोगों के साथ। ये को 3-4 महीने पहले मुझे राजनपुर से एक बंदा जी जो फाजिलपुर बताया ना गाँव, एग्जैक्टली इनके साथ वाले गाँव से मुझे बटेरे देने आया था कार करके कि जी मतलब ऐसी लोगों की मोहब्बत होती है, कुछ शायद भेज देगा।
बिल्कुल सही,
अगर आपने काम ठीक किया हो ना तो लोग आपको याद रखते हैं।
बिल्कुल,
बहुत प्यारे लोग हैं।
तो कहानी हम अगले हफ्ते दोबारा शुरू करेंगे, अब आप अभी से आपकी बुकिंग हो गई है कि आप कहीं नहीं जाएंगे अगले हफ्ते इसी वक्त, ठीक है? तो बहुत शुक्रिया राय मंजूर साहब आपका कि हमेशा की तरह। और मैं अपने कुछ कॉलर्स का नाम पढ़ दूं, हमारे साथ मोहम्मद विकास, वजीर हयात खान, खान अबरार, आदम मुसाफिर सऊदी अरब से, कैसर पीर, और दो हमारे कॉलर्स हमारे साथ थे, मुचंजुम बार बार उनका नाम दे भी रहे थे जिनके फ़ोन कट गए थे। मैं बहुत शर्मिंदा हूँ कि वक्त इतना कम है कि हम आपके फ़ोन नहीं ले सके, लेकिन वादा रहा आइंदा हफ्ते मैं आपको ज़रूर लूँगी, आप आइंदा हफ्ते कॉल कीजिएगा। इनमें से एक मोहम्मद कासिम थे और एक हमारे पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर से फ़ोन किया था। और अबुल बलोच आपका उम्मीद है काम अगले हफ्ते हो जाएगा, ریاض آپ سے بعد میں بات ہوگی, اور اس کے ساتھ ہی میں اپنے سننے والوں سے اجازت چاہوں گی اس درخواست کے ساتھ کہ اپنی اچھی اچھی کہانیاں بھیجیے اور اس پروگرام کو دیکھتے رہیے, سنتے رہیے. ہمارے پروڈیوسر انجم ہیرل گلتے, ہمارے انجینئر تھے رابرٹ میکلین. شہناز عزیز کی جانب سے آپ سب کو خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.